क्रिस्चियनहरू पनि सबै मानिसहरू जस्तै कष्ट भोग्छन्। क्रिस्चियनहरू पनि बिरामी हुन्छन्। क्रिस्चियनहरू पनि पापसँग सङ्घर्ष गर्छन्। अनि अनन्त जीवन पाएका छौँ भने हामी क्रिस्चियनहरू पनि एक दिन मर्छौँ। कष्ट, पापसँगको सङ्घर्ष र मृत्युको सामना गर्नुपर्दा के हामी साँच्चै क्रिस्चियन हौ? के परमेश्वरले साँच्चै हामीलाई बचाउनु भएको छ? कतै मैले भोगिरहेको कष्ट परमेश्वरको दण्ड त होइन? जस्ता प्रश्नहरू हाम्रो मनमा आउन सक्छन्। यस्तो प्रश्नहरू आउनुको एउटा कारण यो हो कि एक क्रिस्चियन यस संसारमा, यस शरीरमा छँदा आधा उद्धार पाएको व्यक्ति हो। अ क्रिस्चियन इज अ पार्ट रेस्क्युड पर्सन। एउटा क्रिस्चियन आधा उद्धार पाएको व्यक्ति हो। एउटा क्रिस्चियन पापको शासनबाट स्वतन्त्र भएको छ, तर पनि ऊ पापको प्रभावबाट अहिले नै पूर्ण रूपमा स्वतन्त्र भइसकेको छैन। हो, एउटा क्रिस्चियनले अनन्त जीवन पाएको छ, तर उसले पनि शारीरिक रूपमा मृत्युको सामना गर्नुपर्छ। हामी एक दिन पापबाट पूर्ण रूपमा स्वतन्त्र हुनेछौँ। हामी एक दिन कहिले नमर्ने महिमित जीवन प्राप्त गर्नेछौँ। तर यहाँ यस संसारमा हामी क्रिस्चियनहरू पनि कष्ट, सतावट, पापसँगको सङ्घर्ष र अन्त्यमा मृत्युको सामना गर्छौँ। त्यसो भए यो स्क्याटोलोजिकल टेन्सन, यो त्यो एक दिन आउन अघिको तनावको बिचमा जिइरहँदा, त्यो तनावको बिचमा जिइरहँदा पनि हामीलाई हाम्रो मुक्तिको निश्चयता दिने कुरा के हो? हामीलाई मुक्तिको बारेमा निश्चयता दिने कुरा के हो? कुन कुराले हामीलाई कष्ट भोगिरहेको क्रिस्चियन, पापसँग सङ्घर्ष गर्ने क्रिस्चियन, नक्कली क्रिस्चियन होइनन्, परमेश्वरबाट दण्ड पाएका व्यक्तिहरू होइनन्, तर उनीहरू साँचो क्रिस्चियन हुन् भन्ने कुराको निश्चयता दिन्छ? कुन कुराले परमेश्वरले साँच्चै हामीलाई उद्धार गर्नुभएको छ भन्ने कुराको प्रमाण दिन्छ? यो प्रश्नलाई ध्यानमा राखी मसँग तपाईँले आफ्नो बाइबल रोमीको पुस्तकमा पल्टाउनुहोस्। रोमीहरूलाई पावलले लेखेको पत्र जुन नयाँ करारमा पर्दछ, यो मत्ती, मर्कुस, लुका, यहुन्ना सुसमाचारका पुस्तकहरू पछि अनि प्रेरितको पुस्तक पछाडि तपाईँले भेटाउन सक्नुहुन्छ। र यदि तपाईँ पछाडिबाट आफ्नो बाइबल पल्टाइरहनु भएको छ भने पहिलो कोरन्थीभन्दा अगाडि तपाईँले रोमीको पुस्तकलाई भेटाउनुहुन्छ। यदि तपाईँको बाइबल मेरो बाइबलसँग मिल्छ भने पृष्ठ सङ्ख्या 1535 तपाईँले यो खण्डलाई भेटाउनुहुन्छ। रोमीको पुस्तक 8 अध्यायबाट आज हामी परमेश्वरको वचनलाई हेर्न लागिरहेका छौँ। रोमीको पुस्तक 8 अध्याय र रोमीको पुस्तक 8 अध्यायको 1-4 हामी हेर्नेछौँ। म तपाईँहरू सबैको निम्ति यो खण्ड पाठ गरिदिन्छु। कृपया तपाईँले मसँगै आफ्नो बाइबलमा हेर्नुहोस्, रोमी 8 अध्यायको 1-4, रोमी 8 अध्यायको 1 पद। यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रिस्ट येशूमा मुक्त पारेको छ। पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो। अर्थात् उहाँले आफ्नो पुत्रलाई पापमय शरीरको स्वरूपमा पाप बलिझै पठाउनु भयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो, यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्वभाव अनुसार होइन तर पवित्र आत्मा अनुसार चल्दछौँ। यस खण्डबाट हामीले सिक्ने एउटा मुख्य कुरा छ, एउटा मुख्य बुदा हामी भन्न सक्छौँ यो खण्डको बिग आइडिया। यसलाई हामी एउटा वाक्यमा हामी भन्न सक्छौँ र यो वाक्य हो, ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन् किनभने परमेश्वरले उहाँको आफ्नो पुत्रलाई पापको निम्ति दण्डित हुन पठाउनु भयो। आजको यो खण्ड रोमी 8:1-4 हामीले सिक्ने यसको टिचिङ पोइन्ट, यसको मुख्य बुदा, ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन् किनभने परमेश्वरले उहाँको आफ्नो पुत्रलाई पापको निम्ति दण्डित हुन पठाउनु भयो। ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन् किनभने परमेश्वरले उहाँको आफ्नो पुत्रलाई पापको निम्ति दण्डित हुन पठाउनु भयो। दोज इन क्राइस्ट आर फ्री फ्रम कन्डेमनेसन बिकज गड सेन्ट हिज सन टु बी कन्डेम्ड फर सिन। ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन् किनभने परमेश्वरले उहाँको आफ्नो पुत्रलाई पापको निम्ति दण्डित हुन पठाउनु भयो। हामी यस मुख्य विचारको अधीनमा, यस मुख्य बिग आइडियाको अधीनमा हामी दुईवटा बुधालाई हेर्नेछौँ, दुईवटा महत्त्वपूर्ण बुधाहरूलाई, दुईवटा बुधाहरूलाई हेर्नेछौँ, जुन पद एकदेखि तिनमा पहिलो बुधा र पद चार दोस्रो बुधा हामी हेर्नेछौँ। पहिलो बुधा ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन्, ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन्। दोज इन क्राइस्ट आर फ्री फ्रम कन्डेमनेसन, ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन्। रोमी 8:1-3 हामीलाई यो कुराको बारेमा सिकाउँछ, ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन्। कृपया पद एकमा हेर्नुहोस्, यो पद यस कारण भन्ने संयोजन गर्ने क्रियापद कन्जम्प्टिभ एडभर्बबाट सुरु हुन्छ। यसले पावलले अहिलेसम्म भनेका सबै कुरालाई जोड्दछ, त्यसको निष्कर्षमा हामीले ल्याउँदछ। यसले यो देखाउँछ कि त्यहाँ यस्तो कुनै कारण छ जसको कारण हामी दण्डबाट मुक्त पारिएका छौँ, ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन्। प्रियहरू, पापीहरूको रूपमा हामी सबै परमेश्वरको दण्डको मात्र योग्य छौँ। हामी मध्ये सबैभन्दा उत्तम व्यक्ति पनि समान रूपमा पापी छ। हाम्रो पहिलो अभिभावक आदम र हब्बाको आज्ञा उल्लङ्घनले हाम्रो मानवीय स्वभावलाई नै यसरी विषले जस्तै दूषित पारेको छ कि हामी पापमै गर्भधारण भयौँ र पापमा नै हामी जन्मियौँ। रोमी 5:12 भन्छ, एकजना मानिसद्वारा पाप आयो र पापबाट मृत्यु, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। एकजना मानिसद्वारा पाप आयो र पापबाट मृत्यु, सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। प्रियहरू, के तपाईँ पापको त्यो गम्भीरतालाई देख्न सक्नुहुन्छ? बाइबल अनुसार पाप कुनै एउटा साधारण गल्ती होइन जसलाई तपाईँ ढाकछोप गर्न सक्नुहुन्छ वा जसलाई तपाईँको व्यवहार परिवर्तनले तपाईँ मेटाउन सक्नुहुन्छ। मानिसको पापले पवित्र परमेश्वरको दण्डको माग गर्छ। आरसी स्प्रलको द ट्रुथ अफ द क्रसमा स्प्रलले पापलाई तीन तरिकामा व्याख्या गर्नुभएको छ, तीन तरिकामा। पाप एक ऋण हो, पाप एक शत्रुता हो र पाप व्यवस्थाको उल्लङ्घन अथवा व्यवस्था विरुद्धको अपराध हो। सिन इज अ डेट, सिन इज एन इनमिटी, सिन इज अ ट्रान्सग्रेसन टु द ल अफ गड। हामी पापीहरू हौ र हामीले हाम्रो ऋण तिर्न सक्दैनौँ। यो एउटा आर्थिक ऋण होइन तर नैतिक ऋण हो। पाप एक ऋण हो, परमेश्वरसँग उहाँका सृष्टिहरूमाथि मागहरू राख्ने सार्वभौम अधिकार छ। हामी परमेश्वरका सृष्टि हौ र परमेश्वर हाम्रो मालिक हुनुहुन्छ, हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, उहाँसँग हामीबाट माग राख्ने सार्वभौम अधिकार छ। जब हामी परमेश्वरका नैतिक मागहरू, उहाँका आज्ञाहरू पालन गर्न असफल हुन्छौँ, हामी परमेश्वरका ऋणीहरू हुन्छौँ। यो ऋणले नैतिक माग पालन गर्न असफल भएको कुरालाई प्रतिनिधित्व गर्दछ। मत्ती 6:12 हाम्रा ऋण क्षमा गरिदिनुहोस्, फर्गिव आवर डेट्स भनेर अङ्ग्रेज बाइबलले भन्छ, हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, हाम्रो ऋण क्षमा गर्नुहोस्। मत्ती 18:21-35 क्षमा नदिने नोकरको दृष्टान्तमा क्रिस्टियनहरूले अरूको ऋण क्षमा गरिदिनुपर्छ भन्ने कुरा सिकाउँछ, किनभने परमेश्वर आफैले हाम्रो ऋण क्षमा गरिदिनु भएको छ। त्यो बाइबलले पापलाई वर्णन गर्ने दोस्रो तरिका शत्रुताको अभिव्यक्ति हो। यस तरिकामा पाप सामान्य रूपमा ईश्वरीय व्यवस्थालाई उल्लङ्घन गर्ने बाहिरी कार्य मात्र हुँदैन, बरु यसले त भित्री आशयलाई प्रतिनिधित्व गर्छ। यस्तो आशय जुन सारा संसारका परमेश्वरको विरुद्धको विद्रोहले डोर्याइएको हुन्छ, सारा संसारका परमेश्वरको विरुद्धमा गरिएको विद्रोह। पापको बारेमा यो बाइबलीय अवधारणा संसारमा र धेरै चर्चहरूमा कमै चर्चा गरिएको पाइन्छ कि मानव पतनले मानिस स्वभावैले परमेश्वरका शत्रु हुन् भन्ने कुरालाई समावेश गर्छ। उहाँप्रतिको शत्रुतामा एउटा मानिसले परमेश्वरलाई आफ्नो सोचमा पनि राख्न चाहँदैन। परमेश्वरसँगको त्यस्तो शत्रुता मानिसमा छ कि मानिसले परमेश्वरको बारेमा सोच्न पनि चाहँदैन, आफ्नो थिङ्किङमा पनि परमेश्वरलाई राख्न चाहँदैन। त्यसरी बाइबलले पापको बारेमा बताउने तेस्रो तरिका व्यवस्था उल्लङ्घन अथवा व्यवस्थाको विरुद्धको अपराध हो। वेस्टमिन्स्टर प्रश्नोत्तर 14 पाप के हो भन्ने प्रश्नले, प्रश्नको उत्तर वेस्टमिन्स्टर प्रश्नोत्तरले यसरी दिन्छ, पाप परमेश्वरको व्यवस्थासँग पूरा रूपमा, पाप परमेश्वरको व्यवस्थालाई पूरा रूपमा पालन गर्न नसक्नु हो, र परमेश्वरको व्यवस्थाको उल्लङ्घन हो। पाप परमेश्वरको व्यवस्था पूरा रूपमा पालन गर्न नसक्नु हो, परमेश्वरको व्यवस्था पूरा रूपमा पालन गर्न नसक्नु र परमेश्वरको व्यवस्थाको उल्लङ्घन हो। अङ्ग्रेजीमा sin is any want of conformity to or transgression of the law of God। परमेश्वरको व्यवस्थालाई पूरा रूपमा पालन गर्न नसक्नु र परमेश्वरको व्यवस्थाको विरुद्धमा अपराध गर्नु हो पाप। केही ईश्वरशास्त्रीहरूले यसलाई प्यासिभ एन्ड एक्टिभ डिसओबिडियन्स पनि भन्ने गर्छन्। प्यासिभ एन्ड एक्टिभ डिसओबिडियन्स, प्यासिभ निष्क्रिय र सक्रिय आज्ञा उल्लङ्घन, अनाज्ञाकारिता, निष्क्रिय र सक्रिय अनाज्ञाकारिता। अथवा अरू ईश्वरशास्त्रीहरूले यसलाई सिन्स अफ कमिसन एन्ड सिन्स अफ ओमिसन पनि भन्ने गर्छन्। गर्नु भनेको कुरा नगर्नु पनि पाप हो र नगर्नु भनेको कुरा गर्नु पनि पाप हो, निषेध गरिएको कुरा गर्नु पनि पाप हो। जब हामी परमेश्वरले माग गर्नुभएको कुरा गर्न असफल हुन्छौँ, हामी उहाँको इच्छासँग मिल्न चुक्दछौँ। तर हामी परमेश्वरले माग गर्नुभएको कुरा पालन गर्न नसकेकोले असफल भएकोमा मात्र दोषी छैनौँ, हामीले सक्रिय रूपमा परमेश्वरले निषेध गर्नुभएको कुराहरू पनि गरेका छौँ। यसकारण पाप परमेश्वरको व्यवस्था विरुद्धको अपराध हो। पापको यो बुझाइ अनुसार परमेश्वर एक न्यायकर्ता जस्तो हुनुहुन्छ। जब हामी उहाँका मागहरू पूरा गर्न असफल हुन्छौँ, परमेश्वर हामीमा दण्ड ल्याउन बाध्य हुनुहुन्छौँ। उहाँ अब्लिगेटेड हुनुहुन्छ, परमेश्वर न्यायी हुनुहुन्छ र उहाँको न्यायले पापको दण्डको माग गर्दछ। हामी जुन पापसँग जन्मियौँ र हामीले व्यक्तिगत रूपमा गरेका पापहरूसँग परमेश्वर भयानक रूपमा क्रोधित हुनुहुन्छ। तपाईँले रोमी 1:18 हेर्नुभयो भने परमेश्वरको क्रोध मानिसको सारा भक्तिहीनताको विरुद्धमा दन्किरहेको छ। एक धर्मी न्यायकर्ताको रूपमा परमेश्वरले पापीहरूलाई अहिले र अनन्ततामा पनि दण्ड दिनुपर्छ। हामी परमेश्वरको दण्डको योग्य छौँ, सबै मानिसहरू परमेश्वरको दण्डको योग्य छन्। रोमी 5:16 पावल भन्छन्, एउटा अपराधको इन्साफले दण्डको आज्ञा ल्यायो। रोमी 5:18 पावल भन्छन्, एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने। हामी सबै हाम्रो पापको कारण, त्यो दण्ड, त्यो विनाश हाम्रो पापको कारण आएको, हामी सबै त्यो दण्डका भागीदार हौ। तर पावल यहाँ हाम्रो खण्डमा रोमी 8:1 भन्दैछन् कि ख्रिस्ट येशूमा हुनेहरूलाई दण्डको आज्ञा छैन। ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन्। यस्तो कुन कारण छ जसले गर्दा ख्रिस्टमा भएकाहरू दण्डबाट स्वतन्त्र पारिएका छन्? रोमी 5:12-21 पावल भन्छन् कि विश्वासद्वारा ख्रिस्टसँग जोडिएकाहरूको करारीय स्थिर परिवर्तन भएको छ, कभरनेन्टल हेड परिवर्तन भएको छ। अब आदम हाम्रो करारीय स्थिर वैधानिक नेतृत्व गर्ने व्यक्ति होइनन्, तर ख्रिस्ट हुनुहुन्छ। ख्रिस्टमा उनीहरू पापको बन्धनबाट स्वतन्त्र पारिएका छन्। रोमी 7:24 यसको अलिकति मात्र अगाडिको सन्दर्भमा पावलले आफ्नो पापमय स्वभावसँगको सङ्घर्षलाई लिएर चिन्ता व्यक्त गरिरहेका थिए। उनी भन्छन्, हाय म कस्तो दुखी मानिस, यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला। पावलले यहाँ आफ्नो शारीरिक मृत्युको चाहना गरिरहेको होइनन्, तर उनले सङ्घर्ष गर्ने पापको बन्धनबाटको छुटकाराको बारेमा यहाँ व्यक्त गरिरहेका छन्। र पावलले त्यसको उत्तर 25 दिन्छ, येशु ख्रिस्ट हाम्रा प्रभुद्वारा नै परमेश्वरलाई धन्यवाद होस्। अर्थात् परमेश्वरको न्यायी क्रोध उहाँको पवित्र दण्डबाट बच्न एउटा मात्र उपाय छ, त्यो हो हाम्रा प्रभु येशु ख्रिस्टद्वारा। प्रिय मित्र, यदि तपाईँले येशु ख्रिस्टमाथि विश्वास गर्नुभएको छैन भने तपाईँ अझै पापमा मर्नु भएको छ। तपाईँ परमेश्वरप्रति ऋणी हुनुहुन्छ, जुन ऋण तपाईँ आफै कहिले तिर्न सक्नुहुन्न। बरु हरेक दिन तपाईँ आफ्नो ऋण थुपार्नुहुन्छ र तपाईँ अझै परमेश्वरको शत्रु भएर जीवन जिइरहनु भएको छ। तपाईँको भरोसा येशु ख्रिस्टमाथि राख्नुहोस्, तपाईँलाई येशु ख्रिस्टले परमेश्वरको दण्डबाट बचाउन सक्नुहुन्छ। ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन्। यही पहिलो बुदामा नै रहेर हामी दुईवटा प्रश्न सोधौँ, ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त भएका छन् भन्नुको अर्थ के हो? पहिलो प्रश्न, ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन् भन्नुको अर्थ के हो? पद दुईमा मसँग हेर्नुहोस्, रोमी 8:2, पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रिस्ट येशूमा मुक्त पारेको छ। पाप र मृत्युको व्यवस्था, मोसाको व्यवस्थाले एक नयाँ गरी नजन्मेको पापीलाई के गर्छ भनी बताउने छोटो तरिका हो। मोसाको व्यवस्था एउटा नयाँ गरी नजन्मेको पापीको लागि पाप र मृत्युको व्यवस्था बन्दछ, किनभने यसले त्यो पापी मानिसको हृदयको पापलाई देखाइदिने काम मात्र गर्दछ र उसलाई उसको नतिजा सुनाइदिने काम गर्छ। त्यो नतिजा हो मृत्यु। जब व्यवस्था बाहिरबाट आउँछ र त्यसको सम्पर्क पापमा हुन्छ, यसले पापलाई प्रकट गर्छ र पापलाई दण्ड दिन्छ र पापीको निम्ति नतिजा मृत्यु ल्याउँछ। कसैले भने जस्तै मोसाको व्यवस्था त्यो पापी मानिसको लागि केवल भित्ताको आज्ञा बन्छ, द ल अफ द वाल। 10 आज्ञा एउटा चर्च भवन वा घरको भित्तामा झुन्ड्याएको नियम जस्तो मात्र हुन्छ। सत्य र असल छ त्यो व्यवस्था, तर पापमय हृदयहरूभन्दा बाहिर त्यो व्यवस्थाले त्यो मानिसको स्थितिलाई परिवर्तन गर्न सक्दैन, उसलाई मृत्युबाट बचाउन सक्दैन। व्यवस्थाले केवल पापलाई प्रकट गर्छ र नयाँ गरी नजन्मेको पापीलाई मृत्यु दण्ड सुनाइदिन्छ। साँच्चै नै नयाँ गरी नजन्मेको पापीका लागि मोसाको व्यवस्था पाप प्रकट गरिदिने र मृत्यु ल्याउने व्यवस्था मात्र बन्छ। तर जब ख्रिस्टका आत्माले ख्रिस्टको आज्ञाकारिता ल्याउनुहुन्छ, हामीमा ख्रिस्टको धार्मिकता सारिदिनुहुन्छ र विश्वासीको सफा पारिएको हृदयमा असल व्यवस्थाको आधारभूत माग लेखिदिनुहुन्छ, हामीलाई भित्रैबाट परिवर्तन गर्दै र यसरी अनन्त जीवनतिर डोर्याउनुहुन्छ, त्यो बेला जे हुन्छ त्यसलाई छोटो रूपमा वर्णन गर्ने तरिका चाहिँ जीवनको आत्माको व्यवस्था हो। कसैले यो पाप र मृत्युको व्यवस्था र जीवनको आत्माको व्यवस्थालाई शाब्दिक रूपमा नै व्यवस्था नभई पाप र मृत्युको शक्ति र जीवनको आत्माको शक्ति भनेर पनि व्याख्या गरेका छन्। पवित्र आत्माले अथवा जीवनको आत्माले हामीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र पारेको हुन्छ। हामीलाई जसरी रोमीको 7:6 पावलले भन्छन्, हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखी मरेर हामी अब त्यसदेखि मुक्त भएका छौँ र हामी पुरानो लिखित विधानको अधीनमा होइन तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौँ। रोमी 7:6 त्यसो भन्दछ, जीवनका आत्माको व्यवस्थाले हामीलाई ख्रिस्ट येशूमा पाप र मृत्युको व्यवस्थाबाट मुक्त पारेको छ। अब जब जीवनका आत्माको व्यवस्थाले हामीलाई पाप र मृत्युको व्यवस्थाबाट मुक्त पार्छ, तब हाम्रो निम्ति मोसाको व्यवस्था अब भित्तामा टाँसिएको आज्ञा बन्दैन, तर हाम्रो हृदयभित्रको आज्ञा बन्दछ। भित्ताको आज्ञा हृदयभित्रको आज्ञा बन्दछ। पवित्र आत्मा नै हुनुहुन्छ जसले हामीमा परमेश्वरको व्यवस्था लेखिदिनुहुन्छ। जसरी परमेश्वरले पुरानो करारमा प्रतिज्ञा गर्नुभएको थियो कि म आफै नै तिनीहरूको हृदयमा व्यवस्था लेखिदिनेछु, तिनीहरूलाई मलाई चिन्ने र पुकार्ने हृदय म दिनेछु, तिनीहरूलाई एउटा नयाँ हृदय दिनेछु। जीवनको आत्माको व्यवस्थाले यही काम गर्नुहुन्छ। ख्रिस्टको आज्ञाकारितालाई लिएर आउनुहुन्छ र उहाँको धार्मिकता हामीमा सारिदिनुहुन्छ र सफा पारिएको हृदयमा असल व्यवस्थाको आधारभूत माग लेखिदिनुहुन्छ र हामीलाई भित्रैबाट परिवर्तन गर्नुहुन्छ। 10 आज्ञाले र मोसाको व्यवस्थाले केवल हाम्रो व्यवहारलाई क्षणिक रूपमा परिवर्तन गर्ला, यसले हामीलाई बचाउन सक्दैन। केवल जीवनका आत्माको व्यवस्थाले हामीलाई परिवर्तन गर्न सक्नुहुन्छ। हामी कसरी मुक्त पारियौँ, यो दोस्रो प्रश्न पनि हामी यस खण्डबाट सोध्नेछौँ। ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन्, तर कसरी मुक्त पारियौँ? कृपया मसँग पद 3 हेर्नुहोस्। पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पाप बलि झै पठाउनु भयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो। व्यवस्थाले हामीलाई बचाउन सकेन। व्यवस्था भनेको यो गर त्यो नगर भन्ने आज्ञा हो, त्यो नियम हो। जब व्यवस्था हामी भन्दा बाहिर रहन्छ, हामी भित्र हालिँदैन पवित्र आत्माद्वारा, त्यो एउटा केवल मरेतुल्य अक्षर मात्र भन्छ। व्यवस्थाले के गर्न सकेन? वास्तवमा व्यवस्थाले हामीलाई पापको शक्तिबाट मुक्त पार्न सकेन, र व्यवस्थाले हामीलाई त्यसको आफ्नै मागहरू पूरा गर्न पनि बनाउन सकेन, गर्ने पनि बनाउन सकेन। पौलले व्यवस्थाको शक्तिहीनताको बारेमा अगाडि नै 7:25 कुरा गरिसकेका छन्, जब उनले तर्क गर्छन् कि मानवीय तनावको समाधान भन्नुको साटो व्यवस्था पापको अनिच्छुक साथी बन्यो, मानिसलाई अझ गहिरो बन्धनमा ल्याउने। व्यवस्थाका मागहरूमा केही गल्ती थिएन, व्यवस्थाका मागहरू गलत होइनन्, व्यवस्था गलत होइन, समस्या त पापमय स्वभाव हो। पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले त्यो गर्नुभयो। व्यवस्थाका आवश्यकताहरू पूरा हुनुभन्दा पहिले पापमय स्वभावको समस्या समाधान गरिनु पर्दथ्यो, किनभने व्यवस्थालाई दुर्बल पार्ने पापमय स्वभाव थियो। पावल भन्छन् 3 नै, व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो। हामी कसरी स्वतन्त्र भयो? परमेश्वरले हामीलाई कसरी व्यवस्थाले जे गर्न सकेन त्यो गरिदिनु भयो? परमेश्वरले कसरी यो गर्नुभयो? कसरी परमेश्वरले हामीलाई स्वतन्त्र पार्नुभयो? कसरी परमेश्वरले हामीलाई दण्डबाट मुक्त पार्नुभयो? कसरी परमेश्वरले हामीलाई दण्डबाट मुक्त पार्नुभयो? परमेश्वरले यो आफ्नो पुत्रलाई पठाउनु भएर र आफ्नो पुत्रलाई नै दण्ड दिनु भएर गर्नुभयो। परमेश्वरले आफ्नो पुत्रलाई नै पापको निम्ति दण्डित पारेर हामीलाई, हामी पापीहरूलाई दण्डबाट मुक्त पार्नुभयो। परमेश्वरले आफ्नो पुत्र, उहाँको आफ्नो पुत्र उहाँले पठाउनु भयो। आफ्नो पुत्रले प्री इन्कार्नेसनल एक्जिस्टेन्स अफ द सन, परमेश्वरका पुत्रको देह धारण हुनुभन्दा अगाडिको अस्तित्वलाई पनि देखाउँछ। उहाँको आफ्नो पुत्र उहाँसँगको अनन्त सम्बन्धलाई देखाउँछ। उहाँको अनन्तदेखिको पुत्रलाई परमेश्वरले पठाउनुभयो त्यो काम पुरा गर्न जुन व्यवस्थाले गर्न सकेन। उहाँको अनन्तको पुत्रले त्यो काम गर्नुभयो आफ्नो मृत्युद्वारा, किनकि हामीलाई व्यवस्थाले दण्डबाट मुक्त पार्न सक्दैन, हामीलाई व्यवस्थाले बचाउन सक्दैन, परमेश्वरले हामीलाई दण्डबाट मुक्त पार्न र बचाउन सक्नुहुन्छ। उहाँले आफ्नो पुत्रलाई पापमय शरीरको स्वरूपमा बलि झैँ पठाउनु भयो र यसरी पापलाई शरीरमा नै दण्ड दिनु भएर हामीलाई दण्डबाट मुक्त पार्नुभयो। हो, परमेश्वर निश्चय नै कृपालु हुनुहुन्छ हामीलाई दण्डबाट बचाउनको लागि। हो, परमेश्वर निश्चय नै कृपालु हुनुहुन्छ हाम्रा पापहरू क्षमा गर्नको लागि। तर उहाँ न्यायी पनि हुनुहुन्छ। परमेश्वरको न्यायले उहाँको सर्वोच्च महिमाको विरुद्ध गरिएको पापलाई शरीर र आत्मामा अनन्त दण्ड दिनुको माग गर्दछ परमेश्वरको न्यायले। परमेश्वरको व्यवस्था अनुसार हामी दण्डमा पर्न योग्य छौँ, तर परमेश्वरले हामीलाई बचाउन, हामीलाई दण्डबाट मुक्त पार्न आफ्नो पुत्रलाई पापमय शरीरको स्वरूपमा पाप बलिझैँ पठाउनु। परमेश्वरले आफ्नो पुत्र यस कारण पठाउनु भयो ताकि हामीले यो जान्न सकौँ कि धार्मिकता कुनै रीतिमा हामीमा बास गर्दैन, यो त उहाँमा खोजिनुपर्छ। यसुको बलिदानले हामीबाट पापको दोष हटाउने र हामीबाट पापको प्रदूषण हटाउने, ख्रिस्टको कार्यले ल्याएको धार्मिकतामा मात्र हामी भरोसा गर्न सक्छौँ, मानिसको आफ्नो योग्यता र उपलब्धिमा होइन भन्ने कुरा हामी जान्न सकौँ भनेर परमेश्वरले आफ्नो एकमात्र पुत्र पठाउनु भयो। परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको स्वरूपमा पठाउनु भयो। के तपाईँले त्यो देख्न सक्नुहुन्छ? 8:3 ख खण्डमा उहाँले आफ्नो पुत्रलाई पापमय शरीरको स्वरूपमा पाप बलि झैँ पठाउनु भयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो। परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको स्वरूपमा पठाउनु भयो। यद्यपि ख्रिस्टको शरीर पापको दागले प्रदूषित थिएन, तैपनि यो स्पष्ट रूपमा पापमय जस्तो देखियो। उहाँले हाम्रो मानवीय स्वभाव धारण गर्नुभयो, यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो। उहाँ यद्यपि निर्दोष र धर्मी हुनुहुन्थ्यो, उहाँ पापीहरूका निम्ति दण्डित हुनुभयो। हामीले परमेश्वरको व्यवस्थाको विरुद्धमा अपराध गरेका थियौँ, हामी परमेश्वरको शत्रु भएर जिएका थियौँ, हामी परमेश्वरका ऋणीहरू थियौँ। तर येशु ख्रिस्टले आफैमा दण्ड लिनु भएर, परमेश्वरले आफ्नो एकमात्र पुत्र प्रभु येशु ख्रिस्टलाई दण्ड दिनु भएर हाम्रो ऋण, हाम्रो पापको ऋण चुक्ता गरिदिनु भयो। हाम्रो पापको ऋण येशुले पुरोहित तिर्नु भयो। हामीले भोग्नुपर्ने सजाय, हामी परमेश्वरका शत्रुहरू थियौँ, हामी नरक जानुपर्ने थियो, हामी मर्नुपर्ने थियो। दोस्रो कोरिन्थी 5:21 भने जस्तै हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। येशूको बलिदानले पाप प्रति परमेश्वरको न्यायलाई सन्तुष्ट पार्यो। परमेश्वरले पापलाई दण्ड दिनु पर्थ्यो होइन र पापीलाई दण्ड दिनु पर्थ्यो होइन र हामीले पाप गरेका हौँ हामीलाई परमेश्वरले दण्ड दिनुपर्ने थियो, तर परमेश्वरले येशूलाई दण्ड दिनुभयो। उहाँ त्यागिनु भयो ताकि तपाईँ र म कहिले नत्यागौँ। उहाँ त्यागिनु भयो ताकि तपाईँ र म कहिले त्यागिनु नपरोस्। उहाँले दण्ड भोग्नुभयो ताकि तपाईँ र म दण्डबाट मुक्त हुन सकौँ। यसकारण पावल भन्न सक्छन्, यसकारण अब ख्रिस्ट येशूमा हुनेहरूलाई दण्डको आज्ञा छैन। तपाईँ कसरी दण्डबाट मुक्त हुनुभएको छ? तपाईँलाई कुन कारण दण्डको आज्ञा छैन? एउटा कारण छ, परमेश्वरले त्यो काम गर्नुभयो जुन व्यवस्थाले गर्न सकेन। परमेश्वरले आफ्नो पुत्रलाई दण्डित पार्नुभयो। उहाँको त्यो कलवरीको क्रुसमा परमेश्वरका पुत्रले हाम्रो दण्ड आफैमाथि लिनुभयो र हाम्रो सट्टामा उहाँ मर्नुभयो। हाम्रो उद्धारको आधार क्रुसमा परमेश्वरका पुत्रको मृत्यु हो, जसरी रोमी 3:23 23-25 पनि भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरका अनुग्रहको वरदानले ख्रिस्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। परमेश्वरले ख्रिस्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रयासित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। कलसी 1:19 किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो र परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै कुरालाई आफूसँग मिलापमा ल्याउनुभयो। कलसी 2:13-15 पनि तिमीहरू आफ्नो अपराध र शरीर अनुसार बेखतनामा मरेका थियो, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसको कानुनी दाबीहरूलाई क्रुसमा किल्ला ठोकी रद्द गरिदिनु भयो। उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनु भयो। ख्रिस्टले हाम्रो दण्ड भोग्नुभयो। ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन् किनभने परमेश्वरले उहाँको आफ्नो पुत्रलाई दण्डित पार्नुभयो। ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन्। हामीले 2 प्रश्नको उत्तर भर्खर हेर्यौँ। ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन् भन्नुको अर्थ के हो र ख्रिस्टमा भएकाहरू दण्डबाट कसरी मुक्त पारिए? ख्रिस्टमा भएकाहरू येशू ख्रिस्टको बलिदानी प्रायश्चितको मृत्युको कारण मुक्त पारिए। उहाँको बलिदानले दुईटै कुरा गरेको छ, एक्सपिएसन थियोलोजिकल भाषामा र प्रोपिसिएसन। एक्सपिएसन भनेको परमेश्वरले येशू ख्रिस्टको रगतद्वारा हाम्रा पापको प्रदूषणबाट हामीलाई अलग पार्नुभयो, हाम्रा पापहरूलाई सफा पारिदिनु भयो, धोइदिनु भयो, हाम्रा पापहरूबाट हामीलाई शुद्ध पार्नुभयो।
हामीलाई पापको प्रदूषणबाट शुद्ध पारिएर हामीबाट पापको दोषलाई हटाइदिनु भयो र प्रोपिसिएसन भनेको येशूको बलिदानले होम बलिले जस्तै परमेश्वरको न्यायलाई सन्तुष्ट पार्यो। उहाँको मृत्युले उहाँको बलिदानले हामी दण्डबाट स्वतन्त्र भयौँ। हामी तेस्रो प्रश्न पनि सोध्नेछौँ यसै खण्डबाट, तेस्रो प्रश्न पनि हामी सोध्नेछौँ र तेस्रो प्रश्न हो किन परमेश्वरले आफ्नो पुत्रलाई हाम्रो सट्टामा मर्न दिनुभयो, किन परमेश्वरले हामीलाई स्वतन्त्र पार्नुभयो, किन परमेश्वरले हामीलाई दण्डबाट स्वतन्त्र पार्नुभयो। यो आजको वचनको दोस्रो बुदा पनि हुनेछ। ख्रिस्टले आफ्नो बलिदानद्वारा व्यवस्थाको उचित आवश्यकता हामीमा पूरा गर्नुभयो। यो दोस्रो बुदा, ख्रिस्टले आफ्नो बलिदानद्वारा व्यवस्थाको उचित आवश्यकता हामीमा पूरा गर्नुभयो। पद चारमा तपाईँले यो कुरा देख्न सक्नुहुन्छ। ख्रिस्टले आफ्नो बलिदानद्वारा व्यवस्थाको उचित आवश्यकता हामीमा पूरा गर्नुभयो। किन क्रुस, किन आत्माको दान जसले क्रुसको लाभहरूलाई विश्वासीमा लागू गर्नुहुन्छ? चार पदमा लेखिएको छ, यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्वभाव अनुसार होइन तर पवित्र आत्मा अनुसार चल्दछौँ। व्यवस्थाको उचित वा धार्मिक आवश्यकताको अर्थ व्यवस्थाले जे भनेको छ त्यो ठिक कुरा हो भन्ने अर्थ राख्दछ। व्यवस्थाको उचित आवश्यकता, व्यवस्थाको धार्मिक आवश्यकता, व्यवस्थाले भनेको कुरा ठिक हो। यसैले एक अध्यायको 32 परमेश्वरको धार्मिक उर्दी, परमेश्वरको धार्मिक विधान यो हो कि पापीहरू मर्न योग्य छन्। परमेश्वरको व्यवस्था ठिक हो, पापीहरू मर्न योग्य छन्। 5:16 रोमी 5:16 धर्मीकरण पूरा भएको व्यवस्थाको अर्थमा अनुवाद गरिएको छ। व्यवस्थाले भनेको कुरा जुन ठिक हो त्यो पूरा भएको छ। 5:18 येशूको धार्मिकताको एउटा काम हो, उहाँको धार्मिकताको एउटा पालना जसलाई उहाँको आज्ञाकारिता पनि भनिएको छ। 5:19 व्यवस्थाको माग यो थियो कि पापीहरू मर्नुपर्छ। हामी व्यवस्था पालन गर्न चुकेका छौँ, हामी पापमा नै जन्मिएका छौँ, हामी हाम्रो ऋण हरेक दिन बढाउँछौँ, हरेक दिन थुपार्छौँ। व्यवस्थाले हामीबाट माग गरेको कुराहरू हामीले कहिले पनि पूरा गर्न सक्दैनौँ, तर ख्रिस्टले व्यवस्थाको मागलाई पूरा गर्नुभयो। यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्। व्यवस्थाको माग यो थियो कि पापीहरू मर्नुपर्छ र व्यवस्था अनुसार त्यो कुरा, त्यो ठिक कुरा तब पूरा भयो जब येशु मर्नुभयो। उहाँले मृत्युसम्मै आज्ञाकारी भएर उचित काम गर्नुभयो। व्यवस्थाको ठिक काम, व्यवस्थाको उचित काम उहाँले पूरा गर्नुभयो। व्यवस्थाको धार्मिक आवश्यकता, व्यवस्थाको माग उहाँले पूरा गर्नुभयो। यसैले उहाँले हाम्रो दण्डको लागि होइन तर धर्मीकरणको लागि स्थान जित्नुभयो। अब हामीले दण्ड पाउनु पर्दैन, व्यवस्था पूरा भएको कारण, व्यवस्थाको माग पूरा भएको कारण अब हामीले दण्ड पाउनु पर्दैन तर अब हामीले धर्मीकरणको स्थान पाउन सकेका छौँ। ख्रिस्टले हाम्रो लागि व्यवस्था पूरा गर्नुभयो। ख्रिस्टले ख्रिस्टको आज्ञा पालनलाई, ख्रिस्टको व्यवस्था पालनलाई ईश्वर शास्त्रीहरूले एक्टिभ र प्यासिभ ओबिडियन्स अफ जिजस पनि भन्ने गर्छन्। जसरी अघि भर्खरै हामीले हाम्रो अनाज्ञाकारितालाई चाहिँ प्यासिभ एन्ड एक्टिभ डिसओबिडियन्स भनिरहेका थियौँ भने, सक्रिय र निष्क्रिय अनाज्ञाकारिता भनिरहेका थियौँ भने, ख्रिस्टको व्यवस्था पालनलाई चाहिँ ईश्वर शास्त्रीहरूले सक्रिय र निष्क्रिय ख्रिस्टको आज्ञा पालन भन्ने गर्छन्। सक्रिय आज्ञा पालनमा ख्रिस्टले व्यवस्थाको सम्पूर्ण माग पूरा गर्नुभयो, उहाँले सिद्ध जीवन जिउनु भयो, व्यवस्थाले जे जे आज्ञा गरेको थियो उहाँले सबै अनुसार जिउनु भयो, र व्यवस्थाको निष्क्रिय आज्ञा पालनमा उहाँ मृत्युप्रति आज्ञाकारी हुनुभयो, मृत्युसम्म आज्ञाकारी हुनुभयो। उहाँ मृत्यु भोग्न योग्यको हुनु नथ्यो तर पापीहरूको सट्टामा उहाँ मर्नुभयो, पापीहरूको दण्डलाई आफैमा लिएर उहाँ मर्नुभयो। व्यवस्थाको उचित आवश्यकता त यो थियो कि पापीहरू मर्नुपर्ने थियो, हामी मर्नुपर्ने थियो, परमेश्वरको न्याय साम्य पारिनको लागि हामीले दण्ड पाउनुपर्ने थियो, तर व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस् भनेर ख्रिस्ट मर्नुभयो। ख्रिस्टले दण्ड भोग्नुभयो, ख्रिस्ट क्रुसमा टाँगिनुभयो। त्यसपछि पावलले भन्छन् हामी जो पापमय स्वभाव अनुसार होइन तर पवित्र आत्मा अनुसार चल्दछौँ। उग्र पेन्टिकोस्टल र क्यारिस्म्याटिकहरूले विभिन्न अनुभवका आधारमा र अन्य भाषा बोलेको र नबोलेको आधारमा एउटा व्यक्ति पवित्र आत्मा अनुसार चलेको छ वा छैन भनी निदो गर्ने गर्छन्। पावलको अनुसार त्यो साँचो होइन। पावलले यहाँ दुई किसिमका मानिसहरूको बारेमा निश्चय नै बोलिरहेका छन्, एउटा शरीर अनुसार चल्ने मानिस र अर्को पवित्र आत्मा अनुसार चल्ने मानिस। यदि तपाईँले रोमीको पुस्तकको 8 अध्यायको पछिल्लो भागहरू अझै पढ्नुभयो भने पावलको अर्थ शरीर अनुसार चल्ने मानिस चाहिँ त्यो हो जो येशु ख्रिस्टमाथिको विश्वासद्वारा धर्मी नै ठहरिएको छैन। किनभने पावलले 9 पदमा पछि भन्छन् कि जुन मानिसमा ख्रिस्टका आत्मा हुनुहुन्न त्यो उहाँको हुँदै होइन। अर्थात् यस्तो कुनै पनि ख्रिस्टियन छैन जसमा पवित्र आत्मा हुनुहुन्न। त्यहाँ दुई वर्गका ख्रिस्टियनहरू छैनन्, एउटामा पवित्र आत्मा हुने अर्कोमा पवित्र आत्मा नहुने। सबै ख्रिस्टियन पवित्र आत्मा अनुसार चल्दछन्। सबै ख्रिस्टियन पवित्र आत्माले परमेश्वरका कुराहरूमा मन लगाउने, सबै ख्रिस्टियनहरूलाई पवित्र आत्माले परमेश्वरका कुराहरूमा मन लगाउने बनाउनुहुन्छ। सबै ख्रिस्टियनका लागि ख्रिस्टले व्यवस्थाको उचित माग पूरा गर्नुभएको छ र पवित्र आत्माले उहाँले पूरा गर्नुभएको आज्ञा पालन ख्रिस्ट येशूको धार्मिकतालाई सबै ख्रिस्टियनहरूमा, सबै ख्रिस्टियनहरूमा पवित्र आत्माले लागू गर्ने काम गर्नुहुन्छ। पवित्र आत्माले एप्लाई गर्नुहुन्छ ख्रिस्टले कमाउनु भएको धार्मिकता, ख्रिस्टले जित्नु भएको विजय, धर्मीकरण लागू गर्ने काम सबै ख्रिस्टियनमा पवित्र आत्माले गर्नुहुन्छ। त्यस्तो कुनै पनि ख्रिस्टियन छैन जसमा पवित्र आत्माले ख्रिस्टले कमाउनु भएको, ख्रिस्टले पूरा गर्नुभएको उचित आवश्यकतालाई लागू नगर्नु भएको, त्यस्तो कुनै ख्रिस्टियन छैन। हामीले सिद्ध रूपमा परमेश्वरका आज्ञाहरू पालन गरेको कारण होइन तर ख्रिस्टको आज्ञाकारी व्यवस्था पालनद्वारा परमेश्वरको व्यवस्था हामीमा पूरा भएको छ। ख्रिस्टको आज्ञाकारी व्यवस्थाद्वारा, व्यवस्था पालनद्वारा परमेश्वरको व्यवस्था हामीमा पूरा भएको छ। डिक लुकास एकजना परमेश्वरका दास अनुसार पाप र मृत्युको सवालमा हामीलाई चाहिने निश्चयता भनेको हामीभित्र बास गर्नुहुने पवित्र आत्माको उपस्थिति हो। The assurance we need in regard to sin and death is the presence of the indwelling spirit. हामी भित्र बास गर्नुहुने पवित्र आत्माको उपस्थिति हो। हरेक ख्रिस्टियन भित्र पवित्र आत्मा बास गर्नुहुन्छ, हरेक ख्रिस्टियन भित्र, किनभने हरेक ख्रिस्टियनमा पवित्र आत्माले ख्रिस्टको कामलाई लागू गर्नुहुन्छ। हाम्रो मुक्तिको निश्चयता हामी कति बाइबल पढ्छौँ, कति प्रार्थना गर्छौँ, कति पवित्र जीवन जिउँछौँ र कति वास्तवमा पापमाथि विजयी जीवन जिउँछ भन्ने कुराको आधारमा छैन। हाम्रो मुक्तिको निश्चयता येशु ख्रिस्ट हाम्रो सत्तामा मर्नुभयो भन्ने कुराको आधारमा छ र पवित्र आत्मा हामीभित्र हुनुहुन्छ भन्ने कुराको आधारमा छ। सङ्घर्ष कष्टहरूसँग सङ्घर्ष गरिरहनु भएको ख्रिस्टियन, पापसँग सङ्घर्ष गरिरहनु भएको ख्रिस्टियन, मृत्युको सामना गरिरहनु भएको ख्रिस्टियन, तपाईँलाई चाहिने निश्चयता येशु ख्रिस्टले तपाईँको सट्टामा दण्ड भोगेर तपाईँलाई दण्डबाट स्वतन्त्र पार्नु भएको छ। तपाईँलाई चाहिने निश्चयता यो कि येशु ख्रिस्टले पुरै तिर्नु भएको छ। येशूको बलिदानी कामद्वारा तपाईँ दण्डबाट स्वतन्त्र हुनुभएको छ र येशूको त्यो स्वतन्त्रता, येशूको त्यो धर्मीकरणको जुन काम छ त्यो कामलाई लागू गर्ने काम पवित्र आत्माले तपाईँमा गर्नुहुन्छ, तपाईँभित्र पवित्र आत्मा हुनुहुन्छ, यो निश्चयता तपाईँलाई चाहिन्छ। परमेश्वरले तपाईँलाई उद्धार गर्नुभएको छ भन्ने कुराको प्रमाण के हो? फेरि पनि परमेश्वरले साँच्चै तपाईँलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको प्रमाण के हो? तपाईँ रियल डिल हुनुहुन्छ भन्ने कुराको प्रमाण के हो? सायद तपाईँ पापसँग सङ्घर्ष गरिरहनु भएको छ, सायद तपाईँ कष्ट भोगिरहनु भएको छ, तैपनि तपाईँ रियल डिल हुनुहुन्छ। परमेश्वरले के गर्नुभएको छ, येशु ख्रिस्टको प्रायश्चितको बलिदानमा, त्यो तपाईँको निश्चयता हो। र दोस्रो प्रमाण, दोस्रो निश्चयता यो, तपाईँभित्र बास गर्नुहुने पवित्र आत्मा, उहाँ त्यही पवित्र आत्मा हुनुहुन्छ जसको बारेमा पावलले रोमी 5:5 भनेका थिए, आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ। रोमी 8:15 यही अध्यायमा पवित्र आत्माले हाम्रो आत्मासँग हामी साँच्चै परमेश्वरका सन्तान हौ भन्ने गवाही दिनुहुन्छ। पाप र मृत्युको सवालमा हामीलाई चाहिने निश्चयता हामीभित्र बास गर्नुहुने पवित्र आत्माको उपस्थिति हो। हो, त्यहाँ पवित्र आत्माको विषयमा गलत व्याख्याहरू भएका छन्, यसकारण हामी पवित्र आत्माको बारेमा कुरा गर्न अल्मलिन्छौँ। तर बाइबलले यो बताउँछ कि हरेक ख्रिस्टले धर्मी ठहराउनु भएको व्यक्तिमा पवित्र आत्मा बास गर्नुहुन्छ। त्यहाँ दुईवटा सुसमाचार छैनन् बाइबलमा, एउटा येशु ख्रिस्टको सुसमाचार, एउटा पवित्र आत्माको सुसमाचार। येशु ख्रिस्टको सुसमाचार नै पवित्र आत्माको सुसमाचार हो। पवित्र आत्माले हाम्रो आत्मासँग हामी साँच्चै परमेश्वरका सन्तान हौ भन्ने गवाही दिनुहुन्छ। रोमी 8:26 पवित्र आत्माले हाम्रो दुर्बलतामा हामीलाई सहायता गर्नुहुन्छ, प्रार्थनामा मध्यस्थता गरेर। पवित्र आत्माले चलेको जीवन भनेको अन्य भाषा बोल्ने जीवन होइन, विभिन्न अनुभव गर्ने, सपना दर्शन देख्ने जीवन होइन, आत्मिक स्वर्गहरूमा जाने, नरकको दर्शन देख्ने त्यो जीवनको बारेमा पावलले यहाँ कुरा गरिरहेका छैन। पवित्र आत्माले चलेको जीवन सामान्य ख्रिस्टियन जीवन हो, सामान्य ख्रिस्टियन जीवन, जसले प्रभु येशु ख्रिस्टमा आफ्नो धार्मिकताको लागि भरोसा गर्छ र आफ्नो पवित्रीकरणको लागि पवित्र आत्माको काममा भरोसा गर्छ। येशूलाई विश्वास गर्नु नै पवित्र आत्माको दान पाउनु हो। एउटा ख्रिस्टियन जीवन जिउनु नै पवित्र आत्माको अनुसार जीवन जिउनु हो र पवित्र आत्मा अनुसार चल्नु हो, कि पवित्र आत्माको अगुवाईमा ख्रिस्टसँग एक भएर हामी पनि परमेश्वरका आज्ञाहरू पालन गर्न सक्छौँ, व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्। एउटा हिसाबले ख्रिस्टको आज्ञा पालन हामीमा सारिएको छ, तर अब उहाँसँगको युनियनद्वारा, उहाँसँगको एकताद्वारा, पवित्र आत्माको शक्तिमा अब हामी पनि व्यवस्थाको उचित आवश्यकता पूरा गर्छौँ, परमेश्वरको असल आज्ञाहरूलाई हामी पनि पालना गर्न सक्छौँ। हाम्रो निश्चयता हाम्रो आत्मिकी अभ्यासहरूमा छैन, हाम्रो आत्मिकी प्रगतिमा छैन, तर प्रभु येशू ख्रीष्टको बलिदानमाथि छ र हामीभित्र बास गर्नुहुने पवित्र आत्माको शक्तिशाली कार्यमाथि छ हाम्रो निश्चयता। ख्रिस्टमा भएकाहरू दण्डबाट मुक्त पारिएका छन् किनभने परमेश्वरले उहाँको आफ्नो पुत्रलाई पापको निम्ति दण्डित हुन पठाउनु भएको छ। यसकारण जसै तपाईँ पवित्र आत्माअनुसार हिँड्नुहुन्छ, निश्चित हुनुहोस्, ख्रिस्टको काममा, उहाँको बलिदानमा निश्चित हुनुहोस् र तपाईँमा हुनुभएको पवित्र आत्मामा निश्चित हुनुहोस्। न डराउनुहोस्, शङ्का नगर्नुहोस् कि तपाईँको मुक्ति गुमेको छ, शङ्का नगर्नुहोस्, शङ्का नगर्नुहोस् कि परमेश्वरले तपाईँलाई छोड्नु भएको छ। पापसँग सङ्घर्ष गर्दा, कष्टहरूमा जाँदा, मृत्युको सामना गर्नुपर्दा शङ्का नगर्नुहोस् कि परमेश्वरले तपाईँलाई दण्ड दिनुहुन्छ। होइन, ख्रिस्टले ख्रिस्टमा भएकाहरूको दण्ड आफ्नो शरीरमा बोक्नु भएको छ र ख्रिस्टको उद्धारलाई पवित्र आत्माले तपाईँमा लागू गर्नुहुन्छ। पवित्र आत्मा तपाईँसँग हुनुहुन्छ, निश्चित हुनुहोस्, किनभने ख्रिस्टले व्यवस्थाको आवश्यकता पुरा गर्नुभएको छ। तपाईँ र मभित्र बास गर्नुहुने पवित्र आत्माले हामीलाई ख्रिस्टको धार्मिकता दिनुहुन्छ र ख्रिस्टको बाटोमा पनि हामीलाई डोर्याउनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।